संसार छ, संसार छ, बस्ती छ, मर्ने को खोइ के छ, संसार छ, बस्ती छ, मर्ने को खोइ के छ, बाँच्ने को छुट्टै मस्ती छ, मर्ने को खोइ के छ, छुटला है विचार, छुटला छुटला है विचार, गजल सुधामा छुटला है विचार, गजल सुधामा, उसको त स्वतन्त्र अस्ति छ, उसको त स्वतन्त्र अस्ति छ, मर्ने को खोइ के छ, उसको त स्वतन्त्र अस्ति छ, मर्ने को खोइ के छ, मर्ने को खोइ के छ। नेपाली गजल उत्थानका लागि समर्पित प्रस्तुति गजल सुधा, गजल सुधा, गजल गजल मनहरूमा समर्पित अनि नेपाली गजल उत्थानका लागि रेडियो छहारीको एक अभिप्राय प्रयास कार्यक्रम गजल सुधा गजल। हरेक हप्ताको बिहिबार रात्री प्रस्तुति गजल सुधा उत्पादन सहयोगी रमेश बस्नेत सँगै म कमल सरगमको साथ सुन्न नभुल्नु होला। ऋण त्यो तिर्न नसक्दा बन्दकीमा छ शरीर, ऋण त्यो तिर्न नसक्दा बन्दकीमा छ शरीर, जिन्दगीबाट मुक्त भएर भएन बाधी, जिन्दगीबाट मुक्त भएन बाधी, राखेछ जन्जिर ऋण त्यो तिर्न नसक्दा बन्दकी छ शरीर, जिन्दगी बडो गजब छ र न डर न कसैको भर, जिन्दगी बडो गजब छ न डर न कसैको भर, निर्धक्क बीच बाटोमा त्यो शालिक झै स्थिर, जिन्दगीबाट मुक्त भएन बाँधी राखेर जन्जिर, जिन्दगी जिन्दगी अभिशाप हो या पूर्व जन्मको पाप, जिन्दगी जिन्दगी अभिशाप हो या पूर्ण जन्मको पूर्व जन्मको पाप, विधाताको विधाताले के लेखेछ त्यो विचाराको तकदिर, जिन्दगीबाट मुक्त भएन बाँधी राखेछ जन्जिर, बागमतीको किनारमा बागमतीको किनारमा सुकुम्बासी त्यो बिचरो, बागमतीको किनारमा सुकुम्बासी त्यो बिचरो, आधा रातमा अलाप छ घाट हो किनार मन्दिर, आधा रातमा अलाप छ घाट हो किनार मन्दिर, आधा रातमा अलाप छ घाट हो किनार मन्दिर। नमस्कार नमस्कार अनि सुस्वागतम तपाईँ समस्त गजल मनहरूमा गजल सुधाको आजको अङ्क लिएर आज पनि उपस्थित भइसकेको छौ। प्राविधिक मित्र रमेश बस्नेत उत्पादन सहयोगीमा पनि रहनु भएको छ, त्यसै गरी म तपाईँकै साहित्य दुनियाँको सारथी कमल सरगम गजल मन कमल सरगम। कार्यक्रम गजल सुधाको यो एक हप्ते अन्तराल समयपछि अघिल्लो हप्ता म आउन नसकेको जानकारी पनि गराउँछु र यो एक हप्तापछि म दोस्रो हप्तापछि आज उपस्थित भएको छु अर्का नयाँ अतिथिको साथमा उपस्थित भएको छु। सुरुवातमा मैले गजल लिएको थिएँ नि, निकै सुन्दर निकै मार्मिक गजल वाचन गरेको थिएँ, सोही गजलका गजलकार आज हामीसँग प्रत्यक्ष रूपमा हुनुहुन्छ, म उहाँसँग फोन मार्फत कार्यक्रममा सहभागी जुटाउँदैछु। म तपाईँहरूलाई कुराउँदिन, कतिपय मित्रहरूले अनलाइनबाट जानकारी पाइसक्नु भएको छ आजको अतिथि को हुनुहुन्छ भनेर, र थाहा नपाउने मित्रहरूलाई भने गजलबाट पुष्टि भइसकेको छ कि आजको अतिथि को हुनुहुन्छ। आजको अतिथि हुनुहुन्छ गजलकार मानन्द रहवागी, जो काठमाडौँमा बसेर साँखुमा बसेर गजलको विकासमा अग्रसर रूपमा निकै अगाडि बढेका गजलकार हुनुहुन्छ मानन्द रावागी, जुनसुकै प्रस्तुतिहरूमा पनि साहित्यिक प्रस्तुतिहरूमा पनि सहभागी हुने गजलकार, जुन हाम्रो प्रस्तुतिहरूमा पनि नियमित सहभागिता जनाउने गजलकार मानन्द रावागी आज हामी टेलिफोन सम्पर्कमा प्रत्यक्ष रूपमा हुनुहुन्छ। उहाँसँगकै कुराकानी उहाँसँगकै भलाखुसारी आजको क्रममा हामी जोड्दैछौ मित्र। हामी मानन्द रावागीजीलाई सम्पर्कमा ल्याउने प्रयासमा छौ। मानन्द दाई, तपाईँलाई स्वागत छ रेडियो सहारीमा।
धन्यवाद, नमस्कार। अनि तपाईँको यो प्रस्तुति चाहिँ नि गजल सुधार लगाएर यो प्रस्तुता सुनिरहने प्रस्तुतहरूलाई पनि मेरो चाहिँ न्यानो सफल अभिवादन।
कार्यक्रम गजल सुधा रेडियो छारी सँगै चिसापानी नेपाल .com मार्फत पनि सुन्नुहुन्छ र आज मैले गजलकार मानन्दर अभागीलाई सहभागी गरिसकेको छु। मानन्दर दाई, म मानन्दर दाई भनेर सम्बोधन गर्छु। कस्तो चल्दैछ गजल यात्रा? जस निरन्तरता नै ठुलो कुरा हो, साहित्यमा निरन्तरता दिन सकिएन भने त्यो अवश्य पनि मलाई मानन्दर दाईको यो बानी नै अवश्य मनपर्छ। साहित्यमा विशेष विषयवस्तुलाई अलिकति अँगाल्नु हुन्छ र तपाईँको गजल वा वा भन्दा पनि त्यो निकै नै त्यो हुन्छ नि, गजलले बोक्ने भावहरू अत्यन्तै मार्मिक हुन्छ जुन सत्यतामा हामीले लिन सक्छौ। अनि गजल यात्रालाई तपाईँले सहज रूपमा त लान सक्नुहुन्छ नै, र गजल यात्रालाई कसरी लिनुहुन्छ? अहिलेसम्मका गजलकारहरूले लेख्नु भएको गजल र तपाईँले अहिलेसम्म लेख्नु भएको गजलहरूलाई कुन रूपले लिनुहुन्छ? कस्तो खालको गजल लेखिरहेको छु जस्तो लाग्छ तपाईँलाई?
आफ्नो हिसाब किताबले फर्कजहरू लेखियो, अब कसैले माया देख्छ, कसैले पनि देख्छ, अब कसैले अब चोटिला चाहिँ नि हिस्ट्रीहरू पनि देख्छन्। अब म चाहिँ नि खास भने यो माया प्रति भन्दा चाहिँ नि विषयवस्तुलाई ध्यान दिइरहेको छु, त्यसले गर्दा त्यसले मान्छेहरूलाई चिन्तन होस्, अलिकति होस्, अलिकति चेतना चढोस् भन्ने चाहिँ मेरो फर्क हो मुख्य कुरो।
जो साहित्यलाई नजिक निकाल्दाखेरि, नजिक लाँदाखेरि विषयवस्तु नै बढी गजलमा ल्याउनुहुन्छ मानन्द दाई। अर्को कुरा, साहित्यमा अहिले धेरै नै विकृति पनि आएको छ र साहित्यलाई अगाडि लाँदा लाँदै पनि नेपाली गजल, जुन नेपाली गजल जहाँबाट गजलको उत्पत्ति भएको थियो नेपालमा सम्म आइपुग्ने एउटा प्रेरणा मतिराम भट्टराले दिनुभएको थियो र अहिलेसम्म अग्रज गजलकारहरू पनि जीवित नै रहनु भएको छ र केही गजलकारहरू घमण्डको फाँटमा रहनु भएको छ। ती गजलकारहरूले पनि आफ्नो हुन्छ नि सिर्जनालाई ठूलो अरूले वा वा गर्यो भन्दैमा उहाँहरूले आफ्नो घमण्ड तोड्न सक्नु भएको छैन। म त्यतातर्फ पनि
मलाई खुसी लाग्यो तपाईँले पनि देखेको भोग्ने कुरा हो।
हजुर हजुर,
कस्तोसम्म पनि मैले गजलमा डिफ्रेन्सहरू देखेँ भने एउटा नाम धेरै चर्चा भइसकेको आफ्नो इज्जत चाहिँ भनौँ न अब कमाइसकेको व्यक्तिहरूले पनि यस्तो किसिमको गजल कार्यक्रम सञ्चालन गर्दाखेरि बडा ताजुब भएँ।
हजुर हजुर,
म यति चाहिँ साह्रै दुःख पनि लाग्यो मलाई। एउटा गजलकारले आफ्नो गजल वाचन गर्दै गर्दा आउँदा बाँकी अंशको सेयरहरू अरूले गरिदिन्छ, त्यो कसरी हुनु भयो? मेरो प्रश्न चिन्ह त्यहाँ जन्मिन्छ कि तपाईँको, जबकि एउटा व्यक्ति लेखेको गजल अरूले अरू व्यक्तिलाई कसरी थाहा हुन्छ? अनि त्यो गजल सिकिसकेपछि वाह वाह, अनि वान्स मोर ताली बजाउने, यो आफ्नो आफन्तहरूलाई माथि ल्याउने र आफ्नो आफन्तहरूलाई चाहिँ नि कस्तो भने चाहिँ नाम कमाउनेतिर चाहिँ नि यो एउटा चाहिँ नि के भन्छ चाहिँ भनौँ न अलिकति छल लाग्छ मलाई, अलिकति चाहिँ नि यो विकृति चाहिँ नि भनौँ न उताबाट घुमाएर कताबाट घुमाएर आफ्नो मान्छेहरूलाई माथि लिएर आएर चाहिँ बसाउने खालको चाहिँ नि जस्तो
लाग्छ।
एउटा कुरा के छ भने तपाईँको जस्तै एउटा प्रोग्राममा चाहिँ माइन्डिङ गराएको हुन्छ, जो मान्छेहरू कति समय अगाडिदेखि आइरहेको हुन्छ, को मान्छे पछि कति पछि आएका हुन्छन्, त्यो मान्छे दुई बोराएर तेह्र आएर बाथरुम गराएको हुन्छ, अगाडिदेखि आएर बसिरहेका मान्छेको पालै आउँदैन। साथी चाहिँ एकदमै नमिस हो के यो साथी नबद्ध त्यस्तो गर्नु हुँदैन थियो। शब्द लाग्यो सबै सर्तक हो नि, कसैको गजल राम्रो होला कसैको नराम्रो होला, कसैको दयनीय स्तरीय होला कसैको नहोला, त्यो आफ्नै ठाउँमा रहन्छ। कि त चाहिने कार्यक्रम नभएर कि त नबोलाउनु मलाई कस्तो राम्रो भइहाल्यो नि
एकदम
भने मेरो सर्त के तपाईँहरू कस्तो लाग्छ?
मलाई पनि तपाईँको जुन मैले सोधेका प्रश्न मैले लिएका जुन पहिलो पंक्तिबाट नै तपाईँले धेरै कुराहरू समावेश गरिसक्नु भएको छ, ताकि मैले पनि यही चाहन्छु सम्पूर्ण सर्जकहरू एक ठाउँमा भेला हुन् र सम्पूर्ण सर्जकहरू एउटै हुन्छ नि एउटै सिक्काका एउटै पाटाका होइन एउटै सिक्काका दुई पाटा भनेको जस्तै सर्जक र स्रष्टा एउटै पाटाका दुई सिक्का हुन्। म यो चाहन्छु जुन आफूले आफ्नो घमण्ड गर्दैमा सर्जक ठूलो हुन्छन् भन्ने छैन। मैले यो धेरै ठाउँमा धेरै ठूला ठूला साहित्यिक प्रस्तुतिहरूमा पनि यो देख्न पाएको हुन्छु, ताकि हाम्रो पनि पालो आउँदैन, हामी पनि त्यो निमन्त्रणाका बावजुद त्यो ठाउँमा पुगेको हुन्छौँ र त्यही अन्तिम अन्तिममा पालो आउँदाखेरि हामी पनि दुःखी हुन्छौँ। यो प्रश्न मैले सोधेको थिएँ, तपाईँले जायज रूपमा उत्तर दिनुभयो। कतिको जानुहुन्छ साहित्यिक प्रस्तुतिहरूमा? हजुर
ठुलो गजलकारले हाम्रो भन्नै पर्दाखेरि अब हाम्रो गजल पिताम भन्छौँ हामीले, उहाँले गजल राजधानी भित्र कस्ता कस्ता गजलका गुटबन्दीहरू यहाँ जताततै चमत्कार, नातावाद कृपावाद साना साहित्य प्रवृत्ति, नातावाद कृपावाद साना साहित्य प्रवृत्ति, साहित्यमा खुले आम अन्याय अत्याचार, भेदभाव गर्ने गर्छ सौताको छोरालाई जै, भेदभाव गर्ने गर्छ सौताको छोरालाई जै, किसिमै त्यो सम्बन्ध जनता नराम्रो व्यवहार, साहित्यमा खुले आम अन्याय अत्याचार, आफ्नो खुट्टामा आफैले प्रहार गर्दा बन्चरो, आफ्नो खुट्टामा आफैले प्रहार गर्दा बन्चरो, जताततै फैलिएछ खराबको समाचार, किसिमै सत्य सम्बन्ध जनता नराम्रो व्यवहार। अब यो अन्तिम शेरमा सधैँ सधैँ त्यो तलखेल असफल हुँदैछ अचेल, सधैँ सधैँ त्यो तलखेल असफल हुँदैछ अचेल, आज मेरै बाबुको देख्दैछु जताततै फैलिएछ खराब समाचार। अन्तिम शेरमा आज बाबुको भनेको थियो तखलुसमा राखेको, मैले जानकारी गराएँ अवगत गराएँ।
तखलुसमा के राख्नु भएको थियो? तखलुसमा के राख्नु भएको होइन त्यो बाध्यता हुन्छ हुन्छ सुनाउनुहोस्, हुन्छ अवश्य सुनाउनुहोस्, आज तपाईँकै सिर्जनाहरू सुन्ने प्रस्तुति
हो। किन हो मान्छे उदास देख्दैछु, आज खै किन हो मान्छे उदास देख्दैछु, मेरो गजल सुनेर किन निराश देख्दैछु, आज किन हो मान्छे उदास देख्दैछु, मान्छेले सीमा नागेपछि ओखति गर्ने किन गर्ने,
मान्छेले सीमा नागेपछि
ओखति गर्ने किन गर्ने, सिफारस गर्दाखेरि यो बाँस देख्दैछु, आज खै किन हो मान्छे उदास देख्दैछु, मेरो गजल सुनेर किन निराश देख्दैछु, कसैले नसोचे हुन्छ शासक बन्छु भनेर,
कसैले
नसोचे हुन्छ शासक बन्छु भनेर, गजलको आन्दोलनले मरेको लास देख्दैछु, किरफार गर्दाखेरि हरियो बाँस देख्दैछु, कवि रहनेछ आन्दोलन न्याय दिन यो कलम,
न्याय दिने
कवि रहनेछ आन्दोलन न्याय दिन यो कलम, टुक्रा होस् वा बाबु आत्मविश्वास देख्दैछु, गजलको आन्दोलनले मरेको लास देख्दैछु, त्यो साहित्य परिवार अनि दो मधुवन, त्यो साहित्य परिवार अनि दो मधुवन मुहारी रजाई अब वनवास देख्दैछु, त्यो छोरा होस् बा बाबु आफ्नो विश्वास देख्दैछु, आज खै किन हो मान्छेको भाषा प्रब्लम विषयमा बाबुकै कारण पुरस्कृत भएको भन्दैछु, बाबुकै कारणले लुकाएको त्यो अँध्यारो सर्लङ्ग प्रकाश देख्दैछु, आज खै किन हो मान्छे उदास देख्दैछु, मेरो गजल सुनेर किन निराश देख्दैछु। धन्यवाद।
आज खोइ मान्छे किन उदास देख्दैछु, मेरो गजल सुनेर निराश देख्दैछु। निकै मार्मिक गजल तख्लुस पनि प्रयोग गर्नु भएको थियो, ताकि तख्लुसले कसैलाई पेश पारेको थियो, हुन सक्छ कसैलाई चोट पर्न गएमा हामी पनि क्षमा पार्थी छौ, ताकि कसैले कसैको खेदो खनिन्छ सिर्जनाबाट भने त्यो बाध्यता छ, बाध्यतालाई बुझिदिनुहुनेछ सर्जकले, उहाँहरूले पनि सुन्दै हुनुहुन्छ भने म त्यतातर्फ जान्न, सिर्जना सुन्दै हुनुहुन्छ भने अवश्य उहाँले बुझ्नुहुन्छ जो घमण्डा गर्दै हुनुहुन्छ। म सबै हुन्छ कलेक्सन गर्नुपर्छ,
समयमा पुगेन भने भाषण गर्न दिँदैन, उहाँहरूले एक घन्टा दुई घन्टा पछाडि आएर सञ्चालन गर्न आयो भने हुन्छ, त्यस्तो पनि हुन्छ नि,
त्यो उहाँहरूको नियम हो, उहाँहरूको नियम उहाँहरूले नै गरून्,
हाम्रो डाडो पनि भइहाल्यो नि, यो त राणा शासन पञ्चायती काल जस्तो भइहाल्यो नि,
त्यो साहित्यमा त्यो हुनुहुन्न,
मान्यता दिन सक्छौ, पहिलाको समय सराइले राजाले त सिधै छोगालिसक्यो, नागार्जुनमा गएर बसिरहेको छ,
त्यो अवश्य पनि हो। मानन्दरजी, मानन्दरजी म एउटा प्रश्न पनि सोध्छु, तपाईँले सिर्जना गरेर तपाईँले आजसम्म घमण्ड गर्नु भएको छ कि छैन, यो प्रश्न तपाईँको लागि, मलाई पनि थाहा छ,
मेरो म सँगसँगैको मेरो साथी दाजुभाइ कसैले पनि त्यस्तो घमण्ड नगर्छ, गर्नु हुँदैन, किनभने हामी बानी सक्दैछौँ, हामी सिक्दैछौँ, कतिपय गल्ती होला मेरो गजलहरू, अहिले पनि म त सिधै सिधै यहाँसम्म आइपुगेँ भनौँ न, तपाईँहरू जस्तो मिडियाहरूको मार्फतबाट एकदम म यहाँसम्म आइपुग्न सकेँ, जुन मलाई सिकाउने मेरो चाहिँ नि, मैले मेरो भाइहरू भयो भने पागल या त सुनिल सन्देलाई मैले सधैँ सम्झिनुपर्छ, मलाई रोथान गर्ने उहाँहरू हो नि त, मलाई सिकाउने उहाँहरू हो,
म केही प्रश्नहरू पनि तपाईँलाई जोड्छु,
भाइ भाइ धेरैभन्दा मेरो उमेर कम भए पनि मैले मान्नुपर्छ उहाँहरूलाई, मैले भ्रमण
सिर्जना आफैमा अमूल्य हुन्छ, सिर्जनाले सर्जकलाई बचाउँछ त्यो हामीलाई थाहा छ, र विशेष गरी गजलको बाढी आउँदाखेरि गजल सर्जकले गजल सर्जकको खेतो खन्नु भनेको यो न्यायचित होइन। मानन्दरजी एउटा साङ्गीतिक आवाजतर्फ लाग्छु र तपाईँको वास्तविक त्यो हो, एउटा साङ्गीतिक आवाजतर्फ लाग्छु, एउटा साङ्गीतिक आवाज तपाईँको लागि जोड्छौँ, र केही पछि हामी तपाईँसँग बाँकी कुराकानी बाँकी गजलहरू भने सुन्दै जानेछौँ, एउटा साङ्गीतिक गजल तपाईँको लागि।
दुखी बनेर तिमीलाई खुशी दिए सारा, आफ्नो मुटु चिरेर तिमीलाई खुशी दिए सारा, मैले माया गर्दा गर्दै किन हुन्छ टाढा, किन हुन्छ टाढा, आफू दुखी बनेर तिमीलाई खुशी दिए सारा,
साङ्गीतिक आवाज पृष्ठभूमिमा गुन्जिँदै छ। यो मधुरस साङ्गीतिक गजल मन्त्रस श्रवण गरिरहनु भएको छ। भर्खर मात्र रेडियो ट्रेन गर्दै हुनुहुन्छ, प्रस्तुति सुन्दै हुनुहुन्छ भने तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा। र कार्यक्रम गजल सुधाको आजको अङ्कमा मैले एक गजल अतिथिसँगको कुराकानी गजल अतिथिसँगको भलाकुसारी जोड्दैछु। गजलकार मानन्द रवागीसँगको कुराकानीलाई मैले निरन्तरता दिइरहेको छु अनलाइन रेडियो सारित। त्यसै गरी फुर्सदको समयमा, समय नमिलेको समयमा भने डाउनलोड गरेर सुन्ने सुविधा पनि छ, जसका लागि चिसापानी.com ब्लग पोस्टमा गएर पनि कार्यक्रमलाई श्रवण गर्न सक्नुहुनेछ। यो पनि जानकारी गराए। आजको अतिथिसँगको कुराकानी जोडिरहेको छु, उहाँलाई पुनः स्वागत गर्छु। मानन्दजी, पुनः स्वागत छ कार्यक्रमको जल सुधामा। केही सांगीतिक आवाज पनि, तपाईँकै रोजाइका सांगीतिक आवाज पनि जोडिसकेका छौ। अनि कसरी तपाईँले व्यतीत गर्दै हुनुहुन्छ अन्य जीवनहरूलाई? अब फर्केर हेर्नुपर्नेछ तपाईँको वास्तविक घरायसी जीवनहरू।
अब मेरो चाहिँ नि अब जिन्दगी चाहिँ नि अब म अवकाशवाला हुँ। अब यो बुढेसकालमा भन्नु चाहिँ साहित्यतिर चाहिँ लागेको छु। अब यही हो, बोट बिरुवाहरू चाहिँ नि अब फुलहरूमा चाहिँ नि रम्ने, अब सृजना गर्ने साहित्यहरू त्यही हो, खासै केही छैन।
तपाईँलाई सिर्जना गर्नु के लाग्छ? सिर्जना के हो जस्तो लाग्छ? यानि कि म गजलतर्फै लागेको हुनाले गजल के हो जस्तो लाग्छ तपाईँको विचारमा भन्नु होला न।
2034 गजल चाहिँ बहुत चाहिँ अब बाढी आयो, तर्पण आयो, साह्रै चाहिँ अब चोकिला हुँदो रहेछ, थोरै शब्दमा धेरै अटाउँदो रहेछन्। अनि धेरै हजुरको धेरैहरूको गजल सुने, पढे, धेरै अध्ययन गरे, यहाँसम्म आउनलाई मैले धेरै चाहिँ नि अब मेहनत गरे। भनौँ न अब मैले दिनको एउटा गजल लेखेको छु।
भनेपछि 3 वर्षको गजल यात्रा तपाईँको तय भएको छ। 3 वर्षसम्मको गजल यात्रा निकै अगाडि बढेको छ लाग्छ। 3 वर्षमा तपाईँको जस्तो प्रगति गजलकारमा हुनु भनेको धेरै नै मानिन्छ। गजलकारले अरूको खेतो खन्नुहुन्न त्यो हामीले भनिसकेको छौँ, र तपाईँको गजल पढेर नै हामीले थाहा पाउँछौँ कि कस्तो गजल सिर्जना गर्नुहुन्छ भनेर। सुरुवातको गजल सुन्नु न, सुन्नुहोस् न।
होइन बढी मात्र पहिला सुरुमा मैले माया प्रेमको धेरै देख्यो। यो गजल चाहिँ साथीहरू धेरै जस्तो मैले के पाउँछु भने माया प्रेमी मिलन बिछोड यस्तै मामा त देख्छु। विषयवस्तुहरूमा चाहिँ जुन अब देशमा घटिरहेको संस्थामा आएको कुराहरू गराउनु चाहिँ सकिन्छ, अझ राम्रो हुनेछ। कमसेकम एउटा गजलले मात्रै चाहिँ कसैको काना पुगेर त्यो कुरालाई सच्याइदियो भने त्यही राम्रो हुनेछ भन्ने मेरो चाहिँ एउटा तर्क हो कि।
सिर्जनाका लागि तपाईँ एउटा निरन्तर साहित्य यात्रामा लाग्नुहुन्छ, विभिन्न साहित्यिक प्रस्तुतिहरूमा जानुहुन्छ अनि आफ्नो रचना सुनाउनुहुन्छ र पुनः फर्किनुहुन्छ, जसले तपाईँले आजसम्म हुन्छ नि विभिन्न ठाउँहरूमा सिर्जनाकै लागि भनेर डुल्नु भयो, घुम्नु भयो, तपाईँले के पाउनु भयो खासमा?
अब पाउन त अब मैले एउटा गजल तपाईँलाई पहिला पनि मैले पोस्ट गरिसकेको छु है, जिन्दगी गजल भनिन्छ, फगत फगत पाक्छ, न भात पाक्छ न दाल, के अरे तपाईँको चाहिँ नि के कसरत लाग्छ भन्ने मैले एउटा गजल सुनाइसकेको छु। त्यसबाटै पनि प्रश्न भइसक्यो होला, गजलबाट के पा भन्ने कुरो त खासै पाउने त केही पनि होइन तर सन्तुष्टि सबैभन्दा ठुलो कुरो पाउने सन्तुष्टि हो
म घराइसीतर्फ लाग्छु
सबैभन्दा ठुलो पाउनु पर्ने सन्तुष्टि हो मैले त्यही सन्तुष्टि पाल्नु
तपाईँले सन्तुष्टि पाउनुभयो त्यो नै ठुलो कुरा हो म तपाईँको वास्तविक घराइसीतर्फ पनि लाग्छु किनभने सर्जकको ठेगाना पनि हुनुपर्छ सर्जकले सिर्जना गर्दै जानुहुन्छ उहाँ कहाँको हुनुहुँदो रहेछ यति राम्रो सिर्जना गर्ने सर्जक कुन ठाउँको हुनुहुँदो रहेछ ताकि हामी पनि बुझौँ भने आम श्रोताहरूको पनि मनमा एउटा जिज्ञासु बनेर बसिरहेको हुन्छ मैले यो सोध्नुपर्ने सुरुवात नै प्रश्न थियो तर मैले बिचतिर लगेर सोधेँ तपाईँको वास्तविक ठेगाना भनिदिनुहोस् न मानन्द दर्जी
अब हेर्नुहोस् मैले मेरो वास्तविक नामहरू सम्म निकालेको छैन मैले मेरो परिवारको नाम निकालेको छैन मैले मेरो लेखन पढाइको नाम छैन म एउटा मानन्द अभागी हुँ वास्तविक देशको नागरिक हुँ देशबाट चाहिँ नि भन्नु न केही नपाएको एउटा अभागी मैले परिवारबाट केही नपाएको अभागी जिन्दगीबाट केही असन्तुष्टि भएर अभागी कुरामा हुन्छ नि मान्छेहरूमा त्यस्तै हो अब मैले मेरो आफ्नो नाम अहिलेसम्म मैले उल्लेख गरेको छैन सायद म गर्दिनु पनि होला
भनेपछि तपाईँले यही प्रस्तुतिमा पनि जानकारी गराउनुहुन्न तपाईँको वास्तविक ठेगाना र नाम
मेरो वास्तविक नाम भनिहाले मेरो नाम हो मानन्द रबै म साँखोमा बस्छु है दिल्ली बजार हो काठमाडौँको चाहिँ नि अब मुटुमै पर्छ
भनेपछि तपाईँको घर दिल्ली बजार दाजुभाइहरू सबै छुटिसक्नु भएको छ र तपाईँ एक्लो हुनुहुन्छ घर साकु भनिसक्नु भएको छ र तपाईँको घर परिवारमा सिर्जनाको माहौल भने कतिको छ
मेरो घर परिवारमा यस्तो साथीमा लागेको भनेको म र मेरो मिसेस मात्रै हो
कतिको साथ हुन्छ कतिको सेयर हुन्छ तपाईँको मिसेसले भनेपछि तपाईँले लेख्नुभयो भने आफ्नो मिसेसलाई सुनाउनुहुन्छ र मिसेसले लेख्नुभयो भने एउटा रथको दुई पाङ्ग्रा तपाईँहरू दुईजना भन्नुभएको छ त्यो हुँदाखेरि पनि तपाईँहरूको दुई मिलन भएको छ ताकि सिर्जनाले सिर्जनालाई नै समेट्न सकेको छ यस्तो भयो भने मात्र मजा आउँछ अरे कि सिर्जना सुनाउन पनि त्यो सुनिन्छ हामी बाहिर बाहिर धेरै ठाउँमा त्यो कुराहरू सुनिन्छ घर परिवारमा आफ्नै परिवारमा पनि यो दुईवटा कुराको महत्वपूर्ण कुरा भने यी दुईवटा हुन्छ त्यो दुईवटा कुराको एउटा मिलन भयो भने मात्रै सिर्जना गर्न सकिन्छ भने हामीले धेरै सर्जकहरूबाट पनि पाएका छौँ एउटा तपाईँको सिर्जना सुन्ने रहर छ मलाई धेरै सिर्जना सुन्ने रहर छ एउटा गजल सुनौ नै
उता तिमी सधैँ रुता यता मुटु जल्छ सानो बिरा नयो परदेशमा जिन्दगी नै गल्छ सानो उता तिमी सधैँ रुता यता मुटु गल्छ सानो के गर्दैछु थाहा नै हुन्न बिरा नयो परदेशमा जिन्दगी नै गल्छ सानो पसिनायो रगत खोलो बगाउनु पर्छ यहाँ पसिनायो रगत खोलो बगाउनु पर्छ यहाँ घर परिवार के खान्छ पैसा यहाँ फल्छ सानो बिरानयो परदेशमा जिन्दगी नै गल्छ सानो एकैछिन हावासँग भात मार्न नपाउँदै एकैछिन हावासँग भात मार्न नपाउँदै कति छिटो छिटिज पारी घाम त्यो झल्छ सानो बिरानयो परदेशमा जिन्दगी नै गल्छ सानो अब अन्तिम शेरमा विदेश स्वर्ग भन्थानेको होइन रहेछ नर्कै रहेछ विदेश स्वर्ग भन्थानेको होइन रहेछ नर्कै रहेछ जिन्दगी यो मरुभूमि भागो झै बल्छ सानो कति छिटो क्षितिज बारे घाम त्यो झल्छ सानो उता तिमी सधैँ रुदा यता मुटु जल्छ सानो किरानो यो परदेशमा जिन्दगी नै बल्छ सानो धन्यवाद
परदेशीको पीडालाई समेटेर एउटा गजलमा उन्नु भएको छ गजलकार एउटा पीडा एकदम यथार्थ हो मानन्दरजी, मलाई लाग्छ गजलकारले यथार्थलाई समेट्न सक्ने नै गजलकार हुन्छ। मैले अरूको गजल सुन्छु, एउटा गजलको अर्थ नै बुझ्न नसक्ने गजलकारहरू पनि हुनुहुन्छ जो उहाँकै लागि वाह वाहका तालीहरू आउँछ, जुन तपाईँले अर्थ खुलाएर गजल लेख्नुहुन्छ र पहिलेका गजलहरू नराम्रो होलान् त्यो हामी पनि मान्छौँ, तर अहिलेका गजलहरू अहिलेका गजलहरूले तपाईँको वास्तविक जिन्दगीलाई नै तानिदिन्छ, हाम्रो वास्तविक जिन्दगीलाई नै तानिदिन्छ। जुन शृङ्गारिक भावमा पनि तपाईँले त्यत्तिकै गजल लेख्नुहुन्छ भने जुन राष्ट्रियता झल्किने गजलहरू पनि त्यत्तिकै लेख्नुहुन्छ, सिर्जनालाई मार्न दिनुहुन्न। म गजलतर्फै लाग्छु, गजल के होला त तपाईँको विचारमा?
गजल त अब के भन्नु अब एउटा चाहिँ नि अब भनौँ न प्रकृतिसँग चाहिँ नि रमाउने एउटा भनौँ न अब आफ्नो मिल्ने एउटा एकदम जस्तो लाग्छ मलाई।
तपाईँलाई गजल एउटा साथीको माध्यम लिनुहुन्छ
एक्लोपना हुँदाखेरि त हामी गजल कोर्छौँ अथवा कसैको गजललाई फेरि पढ्छौँ होइन,
एउटा साथीको माध्यमलाई गजल दिनुहुन्छ। गजलको परिभाषा बुझेर गजल लेख्नुहुन्छ या अरूको लयलयमा गजल लेख्नुहुन्छ मानन्दाजी?
गजल त यस्तो हुन्छ, मैले अघि नै भने नि अब खास गरेर पहिला मैले लेखनमा आउँदाखेरि धेरै मैले अर्काको गजल पढ्नु पर्यो, धेरै मैले सिक्नु पर्यो, धेरै मैले चाहिँ अध्ययन गर्नु पर्यो, धेरैको मैले गजलहरू किताबहरू मैले अध्ययन गरेँ, त्यतिखेर मैले लेखेको गजलहरू कति फजल भए, मैले सबै गजल भयो भनेको छैन, त्यतिखेर त्यतिखेरका गजलहरू फजल भयो होला। अब सिक्दै 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 आउँदै म यहाँसम्म आइपुगेँ र पनि बानी सर्दैछु जस्तो लाग्छ मलाई।
यो सिर्जना गर्ने सर्जकले यति भने भने मात्र सिर्जना मर्दैन रे, नत्र भने सिर्जना मेरो सिर्जना राम्रो छ भनेर आफैले आफैले व्याख्या गर्यो भने सिर्जना मर्छ अरे, यो धेरैले भनिरहेको कुरा पनि हो। सायद मानन्दरजीको सिर्जना मर्दैन किनकि नेपालमा लेख्ने राम्रो गजलकारको भन्दा पनि राम्रो छ मानन्दरजीको गजल, मलाई एकदम मनपर्छ। म एउटा गजल सुन्ने क्रममै छु, मानन्दरजीको अर्को गजल पनि सुन्नु छ, सुनाउनु
होला। तिमीले र मैले खाने भात फरक भए नि, तिमीले र मैले खाने भात फरक भए नि, चपाउने एउटै हो दाँत फरक भए नि, तिमीले र मैले खाने भात फरक भए नि, लाठी भन्छन् मलाई हो मैले बोल्न जानिन, लाठी भन्छन् मलाई हो मैले बोल्न जानिन, आखिर मुख एउटै हो भात फरक भए नि, तिमीले र मैले खाने भात फरक भए नि, हामी सबै मान्छे नै हौ के यसमा शङ्का छ र, हामी सबै मान्छे नै हौ के यसमा शङ्का छ र, रगत रातै हुन्छ है दाँत फरक भए नि, आखिर मुख एउटै हो भात फरक भए नि, तिमीले र मैले खाने भात फरक भए नि, तिमीले र मैले देखिने सपना एउटै नहोला, तिमीले र मैले देखिने सपना एउटै नहोला, सपना सपनै हुन्छ रात फरक भयो नि, रगत रातै हुन्छ है रात फरक भयो नि। अब अन्तिम शेरमा दाह संस्कार गर्छ नै नेपालीको परम्परा, दाह संस्कार गर्छ नै नेपालीको परम्परा, आखिर दाउरा त्यही हो घाट फरक भयो नि, सपना सपनै हुन्छ रात फरक भयो नि, तिमीले र मैले खाने भात फरक भयो नि,
तिमीले र मैले खाने भात फरक भए नि, चपाउने एउटै हो दाँत फरक भए नि, कति मार्मिक गजल छ। जातीयता अनि जस्तै धार्मिकतालाई जोडेर गजलको सिर्जना गर्नुभएको छ, गरिबतालाई पनि त्यत्तिकै नजिक निगालेर सिर्जना गर्नुभएको छ। एउटा गजलकारको गुण गजलकारको गुणमा मैले मानन्दर अभागीलाई पनि लिने गर्छु। मैले हरेक पटक मानन्दर अभागीको गजल वाचन गर्दाखेरि मार्मिक किन भनेको हुन्छु, ताकि उहाँको गजलले हरेक सिर्जना गर्ने सर्जकलाई पनि छोएको हुन्छ। कतिपयले भन्छन् मानन्दरजीको गजल सुनिरहँदाखेरि पनि त्यो कुराहरू आइरहेको हुन्छ। मानन्दर अभागीसँगको कुराकानी जोडिरहेको छौ, मानन्दर अभागी केही कुराकानीको क्रममा छौ, रेडियो छहारी मार्फत अनलाइन रेडियो रेडियो सहारी मार्फत सुन्दै हुनुहुन्छ www.radiochhri.com मार्फत कार्यक्रम गजल सुधालाई सुन्दै हुनुहुन्छ। महानन्दरजी, अन्य गजलहरू हामी सुन्दै जानेछौँ, तपाईँको केही कुराहरू पनि सुन्नु छ, भन्दै हुनुहुन्थ्यो नि, के भन्दै हुनुहुन्थ्यो, मैले रोकिरहेको थिएँ।
गजलको बारेमा भन्नु पर्दाखेरि नि, मान्छेले जन्मिएर मरुन्जेलसम्म यो मान्छे जन्मेको जातदेखि लिएर सबै कुरामा मान्छे यहाँतिर समेत थिए। वास्तवमा यस्तो नहुनु पर्ने थियो कि अब छुवाछुतको बारेमादेखि लिएर सबै छन् त यहाँ यो गजलभित्र, होइन र?
एकदम एकदम, मैले अघि नै भनिसकेँ तपाईँको गजलमा।
मान्छे अब यसो नगरिदिनु होला कसैलाई पनि, कसैले पनि कसैलाई पनि, किनभने त्यो समय त्यो पहिलाको समय गइसक्यो, अब छैन।
एकदम हुन्छ महानन्दरजी, तपाईँको लागि एउटा साङ्गीतिक गजल सुन्दैछु। तपाईँले रोज्नु भएको थियो नरेन्द्र प्यासीको आवाज रोज्नु भएको थियो, साङ्गीतिक मधुरस, साङ्गीतिक गजल मधुरस श्रवण गर्छौ अनि पुनः भेट्नेछौ। सुन्दै गर्नुहोस् अनलाइन रेडियो रेडियो छहारी। प्यासीको आवाज पृष्ठभूमिमा गुन्जिरहेको छ। महानन्दर अभागीसँगकै कुराकानीलाई हामी निरन्तरता दिन्छौँ, किनकि हामीसँग टेलिफोनमा हुनुहुन्छ, हामी धेरै खर्च पनि गर्न चाहँदैनौ, महानन्दर अभागीसँगकै कुराकानी जोड्छौँ। महानन्दरजी, हामी तपाईँसँग सिर्जनाका कुरा गरिरहेको छौँ, सर्जकसँगको कुराकानी यही नै रहन्छ, तर हामी फरक तवरमा आज तपाईँसँग यी सिर्जनाहरूका कुरा गर्दैछौँ कि ताकि भोलिका सिर्जना गर्ने सर्जकहरूलाई पनि लागू होस्। आउने सर्जकहरूलाई के भन्न चाहनुहुन्छ सिर्जनामा?
आउने सर्जकहरूले अब के भन्नु, उहाँलाई चाहिँ नि अब गजल लेख्दै गर्नुभएका नछोड्नु होला, कसैले चाहिँ नि नराम्रो भयो भने भन्दैछ नहस्किनु होला, निरन्तर दिनु होला, चाहिँ नि अब ध्यान दिनु होला, अलिक अध्ययन गर्नु होला, सफल भइन्छ। मैले पनि त्यस्तै जातको चाहिँ नि यहाँ सुनाउन सकेको हुँ, अझै पनि मान्ने सक्दैछु, खासै जातो म त्यति लुगा लुगा त भइसकेको छैन, लेख्दैछु, निरन्तर त दिइरहेछु, त्यसै कारणले पनि म यहाँसम्म अब आइपुग्न सकि त्यही भन्न चाहन्छु।
सर्जकहरूले सिर्जना गर्छन् र सिर्जना कहिलेकाहीँ आफ्नै पोल्टोमा राखिरहेका हुन्छन्, यानि कि आफ्नै डायरीमा राखिरहेका हुन्छन्, ती सिर्जनाहरू मिडिया मार्फत पनि बज्न पाउँदैन, ती सिर्जनाहरू आफैसँग हुन्छन् र कतिपय सिर्जनाहरू गर्छन् र सिर्जना गरेपछि सुनाउँदाखेरि नराम्रो प्रतिक्रिया पाउँदाखेरि उहाँहरू पिच्चैमा छोडिदिनुहुन्छ। उहाँहरूलाई के भन्नुहुन्छ सिर्जना गर्दाखेरि कसरी अगाडि बढ्नु भन्नु?
जुन तपाईँले भन्नुभएको विषयमा उहाँहरूलाई के भन्न चाहन्छु भने, यसो नगर्नुहोस्, लेखिसकेपछि अब आफ्नो नजिक साहित्य कार्यक्रमहरू हुन्छन् त्यहाँ गएर सहभागी जनाउनुहोस्, राम्रो नराम्रो जे जस्तो भए पनि त्यहाँ गएर आफूले वाचन गरेपछि
थाहा हुन्छ कहाँनिर चाहिँ गल्ती भएछ, कहाँनिर चाहिँ सचेतन गर्ने रहेछ भन्ने कुरो पनि थाहा हुन्छ आफूलाई। अनि त्यसरी नै अलिकति आफूमा कन्फिडेन्सहरू बढेर आउँछ। अनि जस्तो मिडिया मार्फत रेडियो एफएमहरूमा तपाईँ जस्तो मिडिया मार्फत रेडियो एफएमहरूमा पनि आउने गर्नुहोस्, अलिकति झन् हौसला हुन्छ। मैले यस्तो एउटा ठुलो गजलकार भइसकेको मान्छेले पनि सुनेको मैले के सुनेको छु भने, मैले एउटा फेसबुकमा पढेको थिएँ तपाईँको गजलहरू त मैले त्यति पढ्न पाइनँ, कहिले छैन नि त अहिले त तपाईँहरूले सुरुवात गरिदिनुभयो भने उहाँले त्यो भाइलाई म चाहिँ अब जस्तो गजल चाहिँ नि पुस्तकमा के अरे त्यो फेसबुकमा राखेर एफएममा वाचन गरेर साहित्य कार्यक्रममा गएर वाचन गरेर हिँड्ने खालको होइन। मेरो गजल चाहिँ मेरो मुखमा हुन्छ, मेरो मनमा हुन्छ, मेरो काठीका पानाहरूमा हुन्छ, मेरो कुकीमा हुन्छ भनेर यस्तोसँग चाहिँ नि उहाँले घमण्ड गरेर भन्नुभएको छ। त्यो जिन्दगीमा पनि उहाँले बिर्सिएर कालिम्पोङमा गर्नुभयो, जहिले पनि उहाँले सुनिरहनु भएको छ। उहाँले यो सबैभन्दा ठुलो गल्ती गर्नुभएको छ उहाँले। मलाई लाग्छ उहाँ चाहिँ नि त्यति ठुलो गजलकार त भइसक्नु भएको छैन, भयो होला एउटा चाहिँ नि संस्थाको अध्यक्ष हुनुभयो होला, अर्को संस्थाको चाहिँ सचिव हुनुभयो होला, तपाईँको उपाध्यक्ष हुनुभयो होला, तपाईँको सल्लाहकार हुनुभयो होला। हुनसक्छ धेरैका चाहिँ नि उहाँले चाहिँ नि गजल सङ्ग्रह निकाल्दाखेरि चाहिँ लेख्नु भएको होला, लेख्नलाई ठुलो कुरो होइन, जसले पनि लेख्न सकिन्छ त्यो कुरो। त्यो गजलकार महागजलकारै हुनुपर्छ भन्ने पनि छैन, एउटा साहित्यकारले पनि लेख्न सकिन्छ। गजलको पारिभाषाहरू बुझेर लेख्नले ठुलो कुरो होइन। मैले धेरै किताबमा यसो देखाएको छु भनेर धमासमा गयो हुन्छ, ठुलो नभन्ने हुन्छ, म यही भन्न चाहन्छु।
तपाईँले कुरालाई कुरा ल्याएर जोडिदिनु भयो, म पनि त्यो खुसीको कुरा पनि हो। ताकि सर्जकले सर्जकको खेत खन्नुहुन्न मैले अघि नै पनि भनिसकेको छु, धेरै नै यो प्रविधिबाट उहाँहरूले त्यसो भन्नुहुन्छ भने उहाँहरूको गजल हामी अवश्य बजाउँदैनौँ मिडियाबाट, उहाँहरूको गजलहरू हामी अवश्य लिँदैनौँ, किनकि उहाँलाई मिडिया चाहिँदैन भने भोलि कसरी जानुहुँदो रहेछ कि सर्जक सामु कसरी पुग्नु हुँदो रहेछ त्यो पनि हामी हेर्छौँ। ती सर्जकहरूको नाम हामी पनि लिँदैनौँ ताकि उहाँहरू भोलि राम्रा गजलकार हुन् अनि भविष्यमा मलाई कुनै मिडियाले सहयोग गरेनन् त्यो आवाजहरू पनि सुन्नु। हामी भने अवश्य उहाँको गजलहरू उहाँका सिर्जनाहरू लिने छैनौँ, यो म प्रतिबद्धता पनि लिन्छु, प्रतिबद्धता जाहेर पनि गर्छु। धेरै घमण्ड गर्दैमा सर्जकको खेतो खन्दैमा आफू ठुलो हुन्छ भन्ने छैन। म कुनै सर्जक होइन तर म एउटा सञ्चारकर्मी हो, सञ्चारकर्मीको रूपमा
साहित्यमा सम्झौता हुँदैन, गर्न सकिँदैन, मैले बुझेको यति हो।
अवश्य पनि साहित्यमा सम्झौता
गर्न सकिँदैन,
सम्झौता गर्नु पनि उचित होइन।
भाषाले कति बुझ्नुहुन्छ मान्छेहरूले बुझिदिनुहोस्।
एउटा सिर्जनै सुनौ, एउटा गजलै सुनौ तपाईँको आवाजबाट। हामी कार्यक्रमको लगभग 15 मिनट मात्र समय बाँकी छ।
गजल यतै सुरु हुन्छ। आज राष्ट्रले दिवस मनाउनु अघि, आज राष्ट्रले दिवस मनाउनु अघि, संविधान देऊ मलाई जलाउनु अघि, आज राष्ट्रले दिवस मनाउनु अघि, पाँच पाण्डव तिमीहरू म कस्की हुँ भन्ने, पाँच पाण्डव तिमीहरू म कस्की हुँ भन्ने पहिचान देऊ मलाई बताउनु अघि, संविधान देऊ मलाई जलाउनु अघि, गर्व बोकाई तिमीहरू घाँटी याक्न खोज्दैछौ, गर्व बोकाई तिमीहरू घाँटी याक्न खोज्दैछौ, कोखबाट यो शिशु जन्माउनु अघि, पहिचान देऊ मलाई बताउनु अघि, सास बाँकी होला ढुक ढुकी खानी हेर, सास बाँकी होला ढुक ढुकी खानी हेर, लास माथि त्यो काँचो ओढाउनु अघि, गोठ बाँकी त्यो शिशु जन्माउनु अघि, आज राष्ट्रले दिवस मनाउनु अघि, संविधान जो मलाई जलाउनु अघि। अब अन्तिम शेरमा दागबत्ती दिनेको मेरो पहिलो यो प्रश्न, दागबत्ती दिनेको मेरो पहिलो यो प्रश्न, जुटो यो लास उठाउनु अघि, आज राष्ट्रले दिवस मनाउनु अघि, संविधान देऊ मलाई जलाउनु अघि। धन्यवाद।
आज राष्ट्रले दिवस मनाउनु अघि, संविधान देऊ मलाई जलाउनु अघि, संविधान देऊ मलाई जलाउनु अघि। राष्ट्र भावमा उथुल पुथुल यो सुन्दर गजल पनि सुन्न पाइयो, खुसी लाग्यो। तपाईँको सबै गजलहरू सुन्ने प्रयासमै छु, कहिले विद्रोहका गजल, कहिले देश व्यापी रूपमा अगाडि बढेका गजल, त कहिले प्रेममा उथुल पुथुल गजल, ती गजलहरूकै क्रममा आज हामी लागि परिरहेका छौँ। मित्र, कार्यक्रम गजल सुधामा हुनुहुन्छ। कार्यक्रम गजल सुधाको आजको अङ्कमा मैले तपाईँहरूलाई जानकारी नदिकनै गजलकारको अतिथिको रूपमा राम्रा गजलकार, राम्रा सर्जक गजलकार मानन्द अभागीलाई निम्त गरेको थिएँ। उहाँ सहर्ष स्वीकारेर, मेरो निम्त स्वीकारेर टेलिफोनमा एक घण्टाको बसाइलाई टाइम दिनुभएको छ, समय दिनुभएको छ, र त्यही समयलाई च्याप्प समातेर मैले प्रत्यक्ष रूपमा कार्यक्रम गजल सुधामा ल्याएँ। सायद तपाईँहरूले पनि त्यही अनुभूति गरिरहनु भएको छ। आज धेरै राम्रा, धेरै मिठा गजलहरू सुनिरहनु भएको छ। उहाँकै आवाजमा यी गजलहरू सुनिरहँदाखेरि पनि तपाईँले त्यही मूल्याङ्कन गरिरहनु भएको छ। मलाई खुसी लाग्छ यस्ता गजलकारहरूले आफ्नो सिर्जना सुनाउँदाखेरि सर्जकलाई पनि सँगै तान्न सकुन्। म त्यही चाहन्छु कार्यक्रम गजल सुधाबाट। मैले धेरै गजलहरू सुनिरहँदाखेरि तपाईँलाई यो गजल लेख्न प्रेरित गर्ने पहिलो गजलकार को सम्झनुहुन्छ तपाईँका लागि?
म त सिधै भन्छु नि, म त हेर्नुहोस् लागि पनि घमण्ड गर्दिनँ। अहिले घमण्ड गरेर हामीले काम छैन, घमण्ड गर्नु पनि हुँदैन। मैले जीवनभर पागल जातेर सुनिल स्पन्दनलाई बिर्सन सकिन्न।
सुनिल स्पन्दन काभ्रेका सर्जक हुनुहुन्छ भने पागल भने म उहाँ काठमाडौँकै हुनुहुन्छ सावलका मित्र भुल्नुहुन्न, सर्जकलाई भुल्नुहुन्न, ताकि उहाँले हो उहाँहरूको सिर्जना पनि मलाई एकदम मनपर्छ। सुनिल स्पन्दनको सिर्जनाहरू म प्रायः सधैँ लिएको हुन्छु, अनि पागलजीको पनि मैले कहिले काहीँ सिर्जनाहरू लिइरहेको हुन्छु। राम्रो सिर्जना गर्ने सर्जक हुनुहुन्छ, उहाँहरूलाई म पनि भुल्दिनँ, किनकि उहाँ काभ्रेका सर्जक पनि हुनुहुन्छ, मेरो गृह जिल्लाका सर्जक पनि हुनुहुन्छ। मैले पनि भुल्न चाहन्न, राम्रा सर्जकहरूलाई भुल्नु पनि हुन्न। गजल लेख्दाखेरि सुरुवातमा कस्तो गजल लेख्नु भएको थियो त्यो पनि सुन्न पाए हुन्थ्यो, सुरुवातको गजल छ भने?
त्यो त अब पुरानै पल्टाउनै पर्छ,
खोज्नु पर्छ।
सुरुमा लेखेको चाहिँ तपाईँको
हुन्छ, तपाईँको सबै सिर्जनाहरू सुन्न सक्न त हामी सक्दैनौँ, किनकि समय अति छोटो छ। हामी तपाईँको केही सिर्जनाहरू अझै सुन्छौँ।
ल, यही गरेँ त मैले, खाना पल्टा ज्या त्यही गरेँ। गजल यसै सुरु हुन्छ, व्यापार गर्दा गर्दै दिन दाम नै भुलेछु, व्यापार गर्दा गर्दै दिन दाम नै भुलेछु, दाम कमाउने क्रममा नाम नै भुलेछु, पैसाले लोभ्यायो पैसाले नै तिमीलाई बिर्सायो, पैसाले लोभ्यायो पैसाले नै तिमीलाई बिर्सायो, यही दौरानमा सम्झिने काम नै भुलेछु, काम कमाउने क्रममा नाम नै भुलेछु, तिमीलाई ढाके झै तराजुमा काँटामा मारेको, तिमीलाई ढाके झै तराजुमा काँटामा मारेको, थुप्रेको पैसा गङ्गा गन्दै माम नै भुलेछु, यही दौरानमा सम्झिने काम नै भुलेछु, साँचो माया फगत पैसाले छुटो बनायो, साँचो माया फगत पैसाले झुठो बनायो, मायाले त पत्र पठाए काम नै भुलेछु, थुप्रेको पैसा गन्दा गन्दै माम नै भुलेछु। अब अन्तिम शेरमा, सँगै मर्ने सँगै बाँच्ने बाटा कसम भुले, सँगै मर्ने सँगै बाँच्ने बाटा कसम भुले, हुँदा हुँदै आफू बसेको छाम नै भुलेछु, व्यापार गर्दा गर्दै दिन दाम नै भुलेछु, काम कमाउने क्रममा नाम नै भुलेछु। मैले यो 2068 साल असोज 16 गते लेखेको,
2068 साल असार 16 गते सिर्जना गर्नुभएको सिर्जना, असोज असोजको 16 गते, लगभग तपाईँको 69-70 कता, तीन वर्ष अगाडि लेख्नु भएको सिर्जना पनि उत्तिकै मिठो मार्मिक छ। पहिलो गजल तपाईँले अहिलेसम्म गजल संग्रह निकालिसक्नु भएको छ? हो र, हामीले त ती गजल भनेपछि एउटा गजल संग्रह रहेछ, हामीले पनि चाँडै तपाईँको गजल संग्रह पाऊ। कतिवटा गजल संग्रह अहिलेसम्म पुस्तक कति मानन्दरजी कतिवटा गजल संग्रह निकाल्नु भयो अहिलेसम्म?
एउटा हो, अनि एउटा गजल संग्रह निकाले, अनि एकल वाचनहरू गरे।
अब आउने क्रममा गजल संग्रह फेरि तयारीमा छ, सायद हाम्रो सिर्जनाहरू त नअटे पनि हामीलाई तपाईँको सिर्जना छुट्याउनु चाहिँ हुन्न होला, सायद रेडियो सहारीको कार्यालयसम्म ल्याएर तपाईँको सिर्जना छोडिदिनु। यो माया मोह हामीलाई दिनुहुन्छ र त हामी तपाईँहरूसँग यो प्रस्तुति एक घन्टासम्म सुनाउने प्रयास गर्छौँ नि होइन महानन्दरजी. हामी के प्रश्न सोध्छौँ कार्यक्रमको अन्तिम समयमा छ, हामी 10 प्रश्न सोध्छौँ, तपाईँले 10 प्रश्नको उत्तर दिन सक्नुपर्नेछ ताकि तपाईँ अनि मात्र सर्जक हुनेछ. म ती अप्ठ्यारा प्रश्न हुने छैन, म तपाईँले ती प्रश्नहरूको उत्तर सही दिन सक्नुहुनेछ ताकि तपाईँसँग हामी त्यस्ता अप्ठ्यारो प्रश्न सोध्ने छैनौँ. सुरुवाती प्रश्न तपाईँका लागि रहेको छ, तपाईँ गजल सिर्जना गर्नका लागि आमालाई लिनुहुन्छ या बाबालाई?
अब यसरी दोहोऱ्याएर भयो, आमालाई भावनाले नदिकन सिर्जना हुँदैन, भावना सँगसँगै आमा पनि आउनु पर्छ
भनेपछि आमालाई सिर्जनाको खानी सम्झिनुहुन्छ. अवश्य अवश्य मानन्दरजी, पहिलो प्रश्न सकिसकेको.
आमाले दिएर भावनाले माने भने भावना दिन त फेरि सिर्जना हुँदैन.
अवश्य. दोस्रो प्रश्न तपाईँको लागि छ, सिर्जना के जस्तो लाग्छ, गजल के जस्तो लाग्छ तपाईँको लागि?
गजल त अब एउटा साहित्य शब्दहरू हुन् होइन, त्यसमा विभिन्न कुराहरू अब हामीले पोखिन्छ, विभिन्न कुराहरूबाट चाहिँ मान्छेहरूमा फुलाइन्छ, त्यो माया प्रेम बिछोड व्यङ्ग भने नि सबै कुरालाई लिन सकिन्छ. के भन्नु अब गजल एउटा चाहिँ नि सबै कुरो हो भन्नु पर्यो, माया प्रेम पनि हो, मिलन पनि हो, बिछोड पनि हो, व्यङ्ग पनि हो, हाँस्य पनि हो, सबै हो.
तपाईँलाई तेस्रो प्रश्न रहेको छ, तपाईँ गजल र परिवार छान्नु भन्दाखेरि गजल छान्नुहुन्छ कि परिवार छान्नुहुन्छ, दुईमा एक?
यो पनि दोधारो अप्ठ्यारो प्रश्न. परिवार बिना चाहिँ मान्छे बस्नसकिँदैन होइन, पहिलो कुरो परिवारसँग चाहिँ सम्बन्ध रहनु पर्यो, त्यसपछि आएर पो त अनि सिर्जना कुरा आउँछ.
त्यो अवश्य पनि हो, तैपनि तपाईँलाई हुन्छ नि यो चाहिँ म छोड्दै छोड्दिनँ भन्ने हुन्छ नि, गजल बिना म बाँच्न सकिहाल्छु भन्ने कोहीको धारणा हुन्छ नि, कोहीको चाहिँ कस्तो हुन्छ भने म अवश्य
कलम ठुलो भने जस्तो भयो, उस्तै उस्तै हो.
तपाईँको लागि तेस्रो प्रश्नको पनि उत्तर लगभग दिनु भइसकेको छ. चौथो प्रश्नतर्फ लाग्छु म, तपाईँले गजल सिर्जना गर्दाखेरि सबैभन्दा बढी केलाई ध्यान दिनुहुन्छ? मतलब तपाईँ सिर्जना गर्दाखेरि बढी केलाई ध्यान दिनुहुन्छ, ताकि शब्दलाई बढी ध्यान दिनुहुन्छ कि ती सिर्जनामा आउने भावलाई ध्यान
दिनुहुन्छ? पहिलो प्रश्न, कस्तो खालको गजल सिर्जना गर्ने हो, त्यही अनुसारले प्रकृतिसँग अब खेल्नु भन्न सक्नु
पर्छ भनेपछि तपाईँले अवश्य पनि मानन्दरजी. र म चौथो प्रश्न लगाए पाँचौ प्रश्नतर्फ लाग्छु, यो अन्तिम प्रश्न हो. तपाईँका लागि बढी सिर्जनाका खानी भनेर कसलाई लिनुहुन्छ, ताकि सिर्जना गर्दाखेरि बढी साथ हरपल हर्षिन कसले दिएको जस्तो लाग्छ?
मलाई गजल लेख्ने क्रममा
हजुर हजुर अवश्य गजल लेख्ने क्रममा तपाईँलाई कसले बढी
क्रममा अब कसै साथ दिएको भने प्रकृति नै भन्नु पर्यो नि त होइन?
हजुर,
हरेक कुरो प्रकृति समय एउटा अब समयले साथ दिनु पर्यो, पहिलो कुरा आएर त्यसपछि आएर प्रकृति.
अवश्य पनि अवश्य पनि अवश्य पनि महानन्दजी,
त्यो सन्दर्भमा कति देखिने कुरा हो भने प्रकृतिलाई चाहियो.
हुन्छ मानन्दरजी, अवश्य यी कुराहरूलाई हामी मध्यनजर गर्छौँ हो दाजु. अब हामी कार्यक्रमको लगभग अन्तिम समयमा छौँ, तपाईँले सम्झिनै पर्ने व्यक्तिहरूलाई सम्झिन पाउनुहुन्छ, तपाईँलाई 2 यी समय दिन्छौँ ताकि तपाईँले धेरै सर्जकलाई सम्झिन पाउनुहुनेछ 2 मिनटभित्र.
सुरुमा पागल यात्री, सुनिल स्पन्दन, अनि ज्ञानवाचक सर, बेदमणि सर, बाजुराम पौडेल, अनि प्रकाशमणि दाल, अनि त्यसपछि आएर अब सबैको नाम लिएर साध्य हुँदैन, मसँग नजिक भएको सबै
तपाईँले अग्रज सर्जकहरूलाई नाम लिनुभयो, म पनि एउटा अवश्य पनि उहाँहरूको नाम लिनु भएन भने तपाईँ अगाडि पनि बढ्न सक्नुहुन्न, ताकि उहाँहरूको साथ पनि त भोलि सुनिल स्पन्दनले पनि सुन्दै हुनुहुन्छ भने उहाँले पनि ओहो मेरो मानन्दरजीले मेरो नाम पनि लिनुभएछ अवश्य लिनुहुन्छ, ज्ञानका दाईले पनि सुन्दै हुनुहुन्छ भने उहाँले पनि त्यो अवश्य गर्नुहुन्छ। अनि अन्तिममा कार्यक्रमको अन्तिम समयमा छ एउटा साङ्गीतिक आवाज, त हामी साङ्गीतिक गजल त हामी अवश्य सुनाउँछौँ, साङ्गीतिक गजलसँगै हामी छुट्टिनेछौँ। रेडियो छायालाई केही भन्न चाहनुहुन्छ?
तपाईँ लगायत तपाईँको एफएम सम्पूर्ण चाहिँ परिवारलाई मेरो चाहिँ नमस्कार, अनि तपाईँको यो हाम्रो एफएम सुन्ने सम्पूर्ण श्रोता साथीहरूलाई पनि मेरो धेरै धेरै नमस्कार।
गजल सुधाको बारेमा केही भन्न चाहनुहुन्छ? गजल सुधा कस्तो प्रस्तुतिलाई
अब भन्नुपर्ने खासै त्यस्तो केही छैन, राम्रै छ, म आशा पनि गर्छु र विश्वास पनि राख्छु र चाहिँ शुभकामना पनि दिन चाहन्छु, अझ योभन्दा राम्रो तपाईँको कार्यक्रम चाहिँ नि जाओस्, अहिले भन्नुपर्ने खोटहरू खास केही छैन।
भनेपछि सिर्जनाका सर्जकले सर्जकलाई कार्यक्रमलाई सम्झाउनु पनि उचित लाग्छ। मानन्दजी आजको बसाइमा जोडिनु भयो, एक घण्टासम्म साथ दिनुभयो, धेरै धेरै धन्यवाद। हामी कुनै समय पुनः जोडिन्छौँ कि त्यो हामी अवश्य त्यो खोज्नेछौँ। एथिन्जेल हामीसँग आउनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार, मानन्द र अभागीसँगको कुराकानी आजको लागि यति नै मित्र। कार्यक्रम गजल सुधाको आजको अङ्कमा हामी मानन्द र अभागीसँगको कुराकानी जोडिरहेका थियौँ, काठमाडौँ दिल्ली बजार घर भई हाल साँखु काठमाडौँमै रहनुभएका गजलकारसँगको कुराकानी सँगै आजको बसाइबाट प्रविधि मित्र रमेश प्रश्नेतसँगै म तपाईँकै साहित्यिक गजल मन कमल सरगम एक हप्तापछि पुनः भेट्ने वाचा गर्दै अन्तिममा सुरब्राज आचार्यको आवाज साङ्गीतिक गजल छोड्दै छुटिन्छु। हस्त जगुल साहित।
छोडेको घाउले त कलेजी नै छुन्छ,
जस्तो होइन चलचित्र हाम्रो